फूल फूल जस्तो रहेन तिमीले हाँस्न छोडेपछि बसन्त बहार बन्न सकेन तिमीले सम्झौताको बाटो मोडेपछि जिन्दगी सुन्दर बन्न सकेन सिसा जस्तै सफा मनै तोडेपछि अब कसरी मिलनको आस गरू आशाका सबै प्रतिबिम्बहरू फुटेपछि। नमस्ते, स्वागत तथा अभिवादन। नेपाल अधिराज्यभरका प्रमुख एफएम स्टेशनहरूबाट एक साथ प्रसारण हुने कार्यक्रम मेरो कथामा म तपाईँकै डियर कल्याणको। तपाईँ यो कार्यक्रम पोखरा, पूर्वाञ्चल र काठमाडौँमा मात्र इमेज एफएम 97.9 सुन्न सक्नुहुन्छ प्रत्येक बिहिबार 1 बजेदेखि 2 बजेसम्म। कार्यक्रम मेरो कथा एउटा सत्य घटनामा आधारित कार्यक्रम हो। नेपालमा सर्वाधिक श्रोताहरूले एकसाथ सुन्न सक्ने यो कार्यक्रम मेरो कथामा तपाईँ आफ्ना जीवनका वास्तविक घटनाहरू पठाउन सक्नुहुन्छ। तर त्यसका लागि तपाईँले आफ्नो ठेगाना, फोन नम्बर वा इमेल आइडी प्रष्ट लेखेर पठाउनु पर्ने हुन्छ। नत्र तपाईँको कथा जति मार्मिक, जति राम्रो भए पनि म प्रसारण गर्न असमर्थ हुनेछु। राम्रो कथा होइन, मात्र सत्य कथाको प्रसारण गर्ने कार्यक्रम हो मेरो कथा। त्यसैले म तपाईँलाई फेरि पनि अनुरोध गर्छु, तपाईँले मेरो कथा राम्रो छ, मेरो कथा मार्मिक छ भनेर मात्र पठाउनुहुन्छ भने त्यो काल्पनिक हुन्छ र कार्यक्रम मेरो कथा काल्पनिक विषयवस्तुमा रहेर प्रसारण गरिने कार्यक्रम होइन। त्यसैले तपाईँसँग वास्तविक जीवन घटनाहरू छन्। तपाईँको घटनाले अरू कसैलाई प्रेरणा मिल्छ, बाँच्ने हौसला मिल्छ भने तपाईँ अवश्य पठाउनुहोस्, किनकि तपाईँको कथा तपाईँसँगै कतै नहराओस्, तपाईँका पीडाहरू तपाईँसँगै कतै वैलेर नजाउन्, त्यो कुरा तपाईँले सार्वजनिक गर्नुहोस्। तपाईँको जस्तो दुःख अरूले भोग्न नपरोस्, कार्यक्रम मेरो कथाको यही उद्देश्य हो। र तपाईँ मलाई पत्राचार गर्न सक्नुहुन्छ, तपाईँसँग वास्तविक सत्य घटनाहरू छन् भने मात्र। पत्राचारको लागि मेरो ठेगाना हो मिडिया डेभलपमेन्ट सेन्टर, पोस्ट बक्स नम्बर 8975, इपिसी 624, काठमाडौँ। त्यसै गरी तपाईँ मलाई इमेज एफएमको ठेगानामा पनि पठाउन सक्नुहुन्छ, जसको लागि मेरो ठेगाना रहेको छ डियर कल्याण, कार्यक्रम मेरो कथा, इमेज एफएम 97.9, पोस्ट बक्स नम्बर 5566, काठमाडौँ। र मेरो इमेल आइडी रहेको छ DEAR_KALYAN@hotmail.com। र यो ठेगाना पछि आज मैले चितवनबाट उषाजीले पठाउनु भएको पत्रलाई लिएको छु र अब कार्यक्रम सुरु गर्ने अनुमति माग्छु विक्रम केसीको नयाँ एल्बम ड्रम ब्यासको यो गीतबाट।
किन झस्किन्छु म निन्दैमा, किन याद आउँछिन् उनीहरू पल हर घडीमा, किन याद आउँछिन् उनीहरू पल हर सोच्न थाले म के भो के भो, किन झस्किए म, किन रोए सधैँभरि, के रोग लाग्यो सम्झाइदेऊ न, रोग लाग्यो सम्झाइदेऊ न, किन बिजो परेली बिछोडमा, निस्किन्छु म निन्द्रैमा
खरबारी छैन यो मनभित्र, खरले छाएका बस्तीहरू पनि छैनन् यो मनभित्र, तर आगो दन्किरहेको छ। अविरल दन्कने यो आगोको कथा सारै मन छुने हुन्छ लाग्छ। सहर बाहिरको मन सहर पस्नु अगाडि बदल्न सक्नु पर्ने रहेछ। सहर बाहिरको स्वरूपलाई नवीकरण गरेर सहरभित्र पस्नु पर्ने रहेछ, नत्र सहर सहर जस्तो हुँदैन, नत्र सहर सहर जस्तो लाग्दैन। सहर पस्नलाई त रोबोट बन्नु पर्दो रहेछ, किनकि देउरालीहरू उतै छन्, सुन्दर भन्ज्याङहरू पनि उतै छन्, बेसी घाटहरू पनि उतै छन्, उतै छन् पानीका सुन्दर झरनाहरू र गोगनपातहरू। यता त केवल आगो छ जिन्दगीको, त्यसैले आगो बाल्नको लागि, आगो निभाउनको लागि र आगो बाल्नको लागि यहाँ दिन प्रतिदिन घात र प्रतिघातका कथाहरू दोहोरिरहन्छन् सहरमा। र अचेल सहर बिस्तारै गाउँतिर रूपान्तरित भएको छ, गाउँमा पनि अचेल घात र प्रतिघातले छुन थालेको छ, र आज सर्वत्र छुने यही घात र प्रतिघातको कथा सुनाउँछु म तपाईँलाई, र तपाईँको आवाज मार्फत लाखौँ लाख मानिसले सुनुन् मेरो यो वास्तविक घटना। डियर कल्याण, मेरो नाम उषा हो। विक्रम सम्बत 2036 सालको असार महिनाको 18 गते मेरो जन्म चितवनको एउटा गाउँमा भएको हो। गरिबीमा हुर्किएको मेरो बाल्यकाल त्यति सुखमय बन्न सकेन। घरकी कान्छी छोरी हुँ म। गरिबीमा बाँच्न बाध्यमा सानोमा राम्रोसँग पढ्ने अवसर पाएन, तैपनि जसो तसो मैले गाउँको स्कुलमा पढाइ सुरु गरेँ। साधारण स्कुलमा पढ्दै गएँ मैले। मेरा परिवारका अन्य सदस्यहरूले कसैले पनि पढेका छैनन्। पढाइ राम्रै थियो मेरो। पढाइको साथसाथै गाउन र नाच्न मन पराउने म। स्कुलमा मात्र नभएर जिल्लाका अधिकांश स्कुलहरूमा पनि म परिचित थिएँ। नाच्नु र गाउनु मेरो शौक मात्र होइन, बिस्तारै पेसा बन्दै गयो। विक्रम सम्बत 2055 सालमा मैले एसएलसी पास गरेँ र त्यसपछि चितवनकै एउटा कलेजमा प्लस टू पढ्न थाले। पढाइको साथसाथै नाच्ने र गाउने काम पनि गर्न थाले मैले। त्यसैले होला सबैको आँखामा प्रिय थिएँ म, जवान केटी नाच्ने र गाउने कुरामा सिपालु म। आफ्नो कमाई आफै गर्न थालिसकेकी थिएँ। त्यसै क्रममा 2058 सालमा मैले आइए पनि पास गरेँ र त्यसपछि बिए पढ्नको लागि म काठमाडौँ आएँ। चितवनबाट एकजना कलाकार दाईको साथमा म काठमाडौँ आएपछि ठमेलको एउटा दोहोरी रेस्टुरेन्टमा गाउने र अलिअलि नाच्ने काम गर्न थाले। यसरी एउटा गाउँमा हुर्किएकी केटी सहरभित्र पसेर मैले आफ्नो पेसालाई अघि बढाउँदै कलेजको पढाइ सुरु गर्न थाले। म दिउँसो कलेज जान्थे र बेलुका गीत गाउँथे, नाच्थे, आफैलाई खुसी राख्न पनि नाच्थे, अरूलाई खुसी बनाउन पनि म नाच्थे। डियर कल्याण, केवल संयोग मात्र होइन मान्छेको जन्म, मान्छे हुनुको बोधबाट विद्रोह गर्नु पनि एउटा जन्म हो। विक्रम सम्बत 2058 सालको मेरो काठमाडौँको आगमन नितान्त नौलो भए पनि म एउटी नाच्ने र गाउने केटी, दुई छाक खानको लागि मलाई कुनै गाह्रो भएन, कसैसँग हात फैलाउनु परेन। मैले मेरो परिवार गरिब भएको कारणले परिवारबाट मलाई कुनै आश थिएन, मात्र मायाको आश थियो। मेरो बसाई काठमाडौँको ठमेल नजिकैको नयाँ बजारमा थियो। दिउँसो कलेज, बेलुकी नाच्ने र गाउने मेरो दिनचर्या बन्दै गयो। मैले काम गर्ने ठाउँमा मैले पढेको देखेर अरू दुई चारजनाले पनि पढ्न सुरु गरेका थिए। यसरी समय बित्दै गयो। 2058 साल कटेर 2059 साल लाग्यो। त्यही सालको वैशाख महिनाको कुरा हो, एउटा नयाँ ग्राहक हाम्रो रेस्टुरेन्टमा लगातार 10 दिनदेखि आइरहेको थियो। ऊ नाचगान सुन्दै रमाइलो मान्दै बस्थ्यो। उसको नाम एचबाट आउँछ, मानव उसको नाम हेमन्त हो। हेमन्तको घर नेपालको पूर्वी पाँच थर जिल्लामा पर्थ्यो। ऊ मलेसिया दुबईतिर नेपाली कामदारहरूलाई लैजान्थ्यो, त्यही काममा ऊ व्यस्त हुन्थ्यो। एक दिनको कुरा हो, रातको 9:30 बजिसकेको थियो। उसले एउटा गीतको अनुरोध गर्यो। त्यति बेला मेरो साथी रिता गाउँदै थिए। उसले हाम्रो रेस्टुरेन्ट मालिकसँग अनुरोध गरेर मलाई नै गाउन कर लगाउन थाल्यो। त्यो दिन मैले एउटा गीत गाएँ। ऊ मैले गाएको गीतमा रमाई रमाई नाच्यो। कहिले उठेर ननाच्ने हेमन्त त्यो दिन खुब नाच्यो। जाने बेला उसले कसैलाई मलाई दिनु भनेर आफ्नो बिजनेस कार्ड छोडेको रहेछ। मैले राति घर फर्कने बेला त्यो कार्ड पाएँ, तर उसलाई फोन गरिन। करिब 15 दिनसम्म ऊ त्यहाँ आएन। तर अचानक जेठ महिनाको पहिलो हप्ता ऊ त्यहाँ आयो। त्यो दिन उसले फेरि मलाई अनुरोध गर्यो र उसले मलाई आफ्नै प्रकारका गीतहरू अनुरोध गर्थ्यो। उसलाई कुनै कुराको मतलब थिएन, मात्र ऊ जे भन्थ्यो त्यही गाउनु पर्ने बाध्यतामा मैले उसले भनेका गीतहरू गाउँदै गए। र त्यो दिन मलाई याद छ, मैले यही गीत गाएको थिएँ उसको लागि, बस यही गीत। जब जब आफ्नो हृदय आफैलाई बोलेको आभास हुन्छ, निश्चय पनि हृदयभित्र आगो हुन्छ। म आफै भित्रको आगो छोपेर भुस जस्तै भित्रभित्रै दन्किरहेको आभास हुन्छ मलाई। एउटा अमूर्त सन्तोषको सास निकालेर म निरन्तर भागिरहेकी छु आफ्नो जिन्दगीदेखि। यसरी हेमन्त मेरो रेस्टुरेन्टको ग्राहक मात्र होइन, मेरो नजिक र वरिपरि घुमिरह्यो। सुन्दर भलाद्मी जस्तो देखिने हेमन्तको बारेमा अरूले अनेक कुराहरू सोचे पनि मैले उसलाई कहिले आफ्नो दिमागमा राखेन, किनकि रेस्टुरेन्टमा हरेक किसिमका ग्राहकहरू आउँछन्, अनेक किसिमका कुराहरू गर्छन्, खाएको सुरमा गर्छन्, नखाएको सुरमा गर्छन्। सबैका कुरा वास्ता गरेर साध्य पनि हुँदैन। त्यसैले म उसँग कहिले पनि बोलेको थिएन। तर एक दिनको कुरा हो, त्यो दिन म पिके कलेजको गेटबाट बाहिर निस्कँदै थिएँ। हेमन्तलाई अचानक अगाडि देखेँ, मोटरसाइकलको हेलमेट हातमा समाएर कलेज अगाडिको बुक पसलमा उभिरहेको थियो। उसले मलाई देखेन। म सरासर अगाडि आए। साथीहरू सँगसँगै हामी बाटो क्रस गरेपछि उसले अचानक मलाई देख्यो र मेरो नजिक आएर भन्यो, उषा के छ हालखबर? त्यो पल म केही बोल्न बाध्य भएँ र बोले, ठिकै छ, तपाईँलाई कस्तो छ? उसले ठिकै छु भन्यो। र त्यो पल उसले हाँस्दै अगाडि थप्यो, तिमी यहाँ पढ्छौ भन्ने कुरा त थाहा थियो, तर भेटै हुन्छ भन्ने कुरामा मलाई आफै विश्वास थिएन। ऊ मलाई भेटेर अत्यन्तै खुसी भए जस्तो अभिनय गरिरहेको थियो। त्यो दिन मैले उसलाई मेरा साथीहरूसँग परिचय गराइदिए। उसकै अनुरोधमा हामी सबैले नजिकैको कफी सपमा गएर चिया खायौँ। फर्कने बेला उसले भन्यो, आज मेरा गेस्टहरू छन्, उषा तिमीले राम्रोसँग गाउनुपर्छ, बुझ्यौ? मैले हुन्छ भनेपछि ऊ खुसी हुँदै गयो। त्यो पल उसले मलाई लिफ्ट दिन्छु भन्दै थियो, तर साथीहरू भएको कारणले होइन पर्दिन, म आफै गइहाल्छु भने न भन्दै बेलुका चार पाँचजना साथीको साथमा ऊ त्यहाँ दोहोरी सुन्न आयो। र त्यो दिन उसले निकै रमाइलो र रोमान्टिक गीत उसले मलाई गाउन अनुरोध गर्यो। त्यो दिन हामी सबै नाची नाची त्यही गीत गाएका थियौँ उसको अनुरोधमा।
भन्छन् भाग्नु
डियर कल्याण, यसरी हेमन्त र मेरो हिमसिम बढ्दै गयो। गरिब भए पनि गाउँबाट सहर पढ्न आएकी म आफ्नो स्वाभिमानलाई कतै बेच्न चाहँदैन थिए, तर दिन र रात बित्दै जाँदा मेरा मनभित्रका सुषुप्त जिजीविषाहरू र मेरा जिन्दगीका रहरहरू कुण्ठाहरू वैंशले उन्मुक्त मेरा सपनाहरू फैलन चाहन्थे, फक्रन चाहन्थे र यो सहरभरि छरफष्ट हुन चाहन्थे। हरेक मान्छेको अभिव्यक्त र सपनाभित्र कैद हुने हरेक कुराहरू यो सहरले मेरो सपनाभित्र पनि कैद गरिदियो र मेरा हरेक वैंशले माथेका चालहरूसँग ऊ हिँड्न चाहन्थ्यो, सँगसँगै हिँड्न चाहन्थ्यो हेमन्त। तर मैले ती कुराहरूलाई वास्ता गरेकी थिएन। म चाहन्थे मैले धेरै पढ्नुपर्छ राम्रोसँग र पढेर एउटा शिक्षित बन्नुपर्छ। म जुन ठाउँमा काम गर्छु त्यहाँ शिक्षाको कमी छ, त्यसैले मैले देखाउनुपर्छ पढेर। मेरा भावना र सोचाइहरू यस्तै थिए। तर एक दिनको कुरा हो, हेमन्तले पोखरामा एउटा दोहोरी गीतको कार्यक्रम तय गरेको थियो र उसले मलाई लैजानको लागि मेरो रेस्टुरेन्ट मालिकसँग अनुरोध गरेको रहेछ र मालिकले हुन्छ तपाईँ चाहनुहुन्छ भने उसँग तपाईँको कुरा मिल्छ भने लिएर जानुहोस्, केही फरक पर्दैन भनेको थियो। किनकि हेमन्त मैले काम गर्ने रेस्टुरेन्टको सधैँभरि आउने ग्राहक थियो, उसले राम्रो पैसा तिरेर जान्थ्यो, त्यसैले मेरो रेस्टुरेन्टको मालिक पनि उसको कुरालाई काट्न सक्नु हुँदैन थियो। त्यो दिन हेमन्त मलाई लिन कलेज आए, उसकै मोटरसाइकलमा बसेर त्यो दिन हामी बानेश्वर पुग्यौँ। अन्य कलाकारहरू पनि थिए त्यहाँ, मलाई सबैसँग परिचय गरायो हेमन्तले। अरू कलाकार थुप्रै भए पनि मलाई त्यो दिन पहिलो पटक बद्री पङ्गेनीसँग परिचय गराएको थियो, त्यसैले अझै पनि याद आउँछ मलाई त्यो दिन। र अन्य चर्चित कलाकारहरू पनि थिए त्यहाँ। त्यो दिनको कुराकानीपछि हेमन्त मलाई छोड्न फेरि म बसेको ठाउँसम्म आयो र हामी पोखरा जाने भयौँ। मलाई पनि खुसी लाग्यो, एउटा कलाकारको नाताले यहीँबाट कसैले मलाई गाउनको लागि लान्छ भने म किन नजाने, मैले यही सोचाइराखेँ। र सधैँ हाँसिरहने मिलनसार जस्तो लाग्ने हेमन्त मेरो मस्तिष्कमा बिस्तारै बिस्तारै छाउँदै गयो। विक्रम सम्बत 2060 सालको पहिलो हप्ता हामी पोखरा गयौँ। दिपेन्द्र सभागृहमा कार्यक्रम चल्यो, निकै रमाइलो भयो, भुटिङ भयो, सबैले ताली पिटे, सबै उठेर नाचे र एक दिन घुमेर हामी पोखराबाट फेरि काठमाडौँ फर्कियौँ सबै कलाकार। फर्कने दिन काठमाडौँको कलङ्कीमा आएर गाडी रोक्यो। गाडीबाट ओर्लदै मलाई हेमन्तले भनेको थियो, उषा तिमी मलाई भोलि बिहानै फोन गर ल। मैले हुन्छ भने हेमन्तको बानीसँग परिचित भइसकेकी म अर्को दिन बिहानै फोन गरेँ। त्योभन्दा अगाडि मैले उसलाई कहिले फोन गरेको थिएन र उसले मलाई घुम्न जाने अनुरोध गर्यो। मैले नै भन्न सकेन। अर्को दिन हामी नगरकोट घुम्न गयौँ र त्यो दिन उसले धेरै कुराहरू गर्यो, मेरो पढाइको बारेमा कुरा गर्यो, मेरो स्वरको प्रशंसा गर्यो र त्यो पल मैले भनेको थिएँ हामीलाई त हरेक मान्छेले प्रशंसा गर्छ र त्यो पल उसले मलाई भनेको थियो, उषा सबै मान्छे एउटै हुँदैनन्, तिमीले बुझ, मलाई अझै बुझ्ने अवसर दिन्छु म त्यस्तो छैन। तर उषा तिमी एउटा पढे लेखेकी केटी त्यस्तो ठाउँमा काम गर्छौ, म चाहन्छु तिमी त्यहाँबाट काम छोड। त्यो पल मैले भनेको थिएँ कुनै काम पनि नराम्रो हुँदैन, त्यो तपाईँको दृष्टिकोण हो, म पढ्दै पनि जान्छु, म त्यही काम गर्छु, त्यो काम नराम्रो हुन सक्दैन। र त्यो पल उसले माफी माग्दै भनेको थियो, अब म तिमीलाई यस्तो कहिल्यै भन्दैन, तर उषा म तिमीमा बगिसकेको छु, म तिमीभित्र हराइसकेको छु, त्यसैले मलाई हृदयभित्र सानो ठाउँ देऊ। त्यो दिन उसले यस्तै भन्दै थियो र यही भन्दा भन्दै ऊ रोएको थियो।
मनको बाँधलाई बाँधन सिका पगले, मनको बाँधलाई बाँधन सिका पगले, नत्र भिजिने छ तिम्रो परेली बाधलाई बाधन सिका पगली नरुनु तिमी मटाडा हुदा कसले पाएको छ सँगै जुन सधैं नरुनु तिमी मटाडा हुदा कसले पाएको छ सँगै जुन सधैं अजम्बरी जन को छैन कोई मन को बाधलाई बाधन सिका पगली मन को बाधलाई बाधन सिका पगली
डियर कल्याण यसरी एउटा गेस्ट को रूपमा प्रवेश गरेको हेमन्तले मेरो मन जित्ने कोसिस गरिरहेको थियो। अनेक किसिमका ग्राहकहरू आउँछन्, अनेक कुरा गर्छन्, तर कसैको विश्वास हुँदैन। कति यति दङ्ग पार्छन् कि भनेर साध्य हुँदैन। तर हेमन्तसँगको मेरो नजिक दिन प्रतिदिन बढ्दै गयो। एक दिनको कुरा हो, बेलुकी पख मेरो मोबाइलमा साथीको फोन आयो। त्यो साथी पनि चितवनकै थियो र हामी सँगसँगै काम गर्थ्यौँ। मैले उसलाई बारम्बार गाली गर्थेँ किनकि उसले पढ्ने कामहरू पूर्णतया छोडिसकेकी थिए। फोनमा कुरा गर्ने क्रममा उसले मलाई भन्दै थिए, हेर है उषा, राम्रो केटा पायो भनेर मख नपर, तँलाई थाहा छ उसले बिहे गरेको छ। मान्छेलाई काम लगाइदिन्छु भनेर दुबई र मलेसिया घुम्छ, त्यस्ताको के ठेगान। धेरै मान्छेहरू उसलाई खोज्न आउँछन्। साथीले त्यति भनेपछि त्यो रात मलाई निन्द्रा लागेन। अर्को दिन बिहान नभन्दै उसको फोन आयो। मलाई राम्रोसँग बोल्नै मन लागेन, तैपनि उसले सन्चै छ भनेर सोध्यो, मैले छैन भने। त्यो पल उसले आतिथ्य भन्यो, तिमी रेडी भएर बस, म आउँछु, लक्ष्मीकोमा गएर चेक गर्नुपर्छ, यसरी बस्नु हुँदैन, राति अबेरसम्म तिमी गीत गाउँछौ नाच्छौ, त्यस्तो गर्नु हुँदैन। मैले होइन, साधारण हो, पढ्दिनँ, अलि बेसी भयो भने चेक गराउँला भनेपछि ऊ चुप लाग्यो। र ऊ चुप लागेपछि मैले फेरि भने, तपाईँलाई एकपटक भेट्नु पर्ने थियो। किन भन न उषा, ऊ छक्क पर्यो, किन सधैँ सधैँ त भेट हुन्छ नि, किन तिमीले एकपटक भेट गर्ने कुरा गर्यो। त्यो पल मैले भनेकी थिएँ केही होइन, त्यत्तिकै भेट मात्र गर्न मन लागेको। भनेपछि मैले भनेको समयमा ऊ मलाई लिन मेरै कोठामा आयो र मेरै कोठामा बस्यो। त्यो पल मैले उसलाई भने, हेमन्त, मलाई धेरै मानिसहरूले भन्छन् तिमी त विवाह गरिसकेका विवाहित केटा हौ रे, वास्तविकता मलाई भन। त्यो कुरा सुनेर पहिला ऊ त रिसायो, धेरै रिसायो, तर पछि फेरि एकाएक रुँदै भन्यो, उषा, यो तिम्रो र मेरो रिस गर्नेहरूको चाल हो। धेरै मान्छेहरू चाहन्छन् तिम्रो र मेरो बीचमा छुट होस्। मलाई उसको कुरा सही लाग्यो र त्यसपछि ऊ फेरि रुदै भन्न थाल्यो, उषा, हेर, तिमी पढे लेखेकी केटी हौ, मैले एसएलसी पास मात्र गरेर पढ्न पाइन, बिजनेसमा लागे, पैसा कमाए, तर मैले तिमीमा धेरै गुणहरू देखेको छु। पढे लेखेका केटीहरू धेरै असल हुन्छन् भन्ने मेरो मानसपटलमा सानैदेखि घुमिरहेको थियो। मैले तिमीलाई त्यहाँ देखेँ, पहिला त तिमीलाई मन परेको थिएन, तर तिमी कलेजमा पढ्न जान्छौ भनेपछि मैले सोचे, तिमी एउटी पढे लेखेकी केटी हौ, त्यो दिनदेखि मैले तिमीलाई मन पराएको हौ। ममा कुनै स्वार्थ छैन उषा, म निस्वार्थ तिमीलाई माया गर्छु। त्यो दिन ऊ धेरै रोयो, अरू रुवाएपछि विश्वास गर्ने हरेक केटीको बानीसँग मेरो पनि बानी मिल्थ्यो। अर्थात् हरेक नारीको कमजोरीको फाइदा उसले उठाउँदै गयो र त्यो दिन यति रोयो कि बाध्य भएर त्यो दिन ऊ मेरै कोठामा सुत्यो। मैले उसलाई राति अवेर भएपछि खै के भयो घर फर्कन अनुमति दिएन। त्यो दिन ऊ त्यहीँ बस्यो र रातभरि मायाका कसमहरू खायो, सँगै बाँच्ने कसमहरू खायो।
काँडा राख मन भरी बाहिर फूल छर्न जानिन, हो मैले माया गर्न जानिन। काँडा राख मन भरी बाहिर फूल छर्न जानिन, हो मैले माया गर्न जानिन। पश्चिम गए पूर्व जाने बहाना मान तकैले पश्चिम गए। समय को भेल संग बगिरहे किनार पारी उनलाई छाड़ी किनार पारी उनलाई छाड़ी एक्लै खोला तर्न जानिन, हो मैले माया गर्न जानिन। काँडा राख मन भरी बाहिर फूल छर्न जानिन, हो मैले माया गर्न जानिन। छुन्छु भन्ने सँग धरती कुरा गरे हो आकाश छुन्छु भन्ने सँग धरती कुरा गरे सोझो बाटो उकालको उभती रहे कसम खाई झूठो बाचा कसम खाई त्यो आँखामा पर्न जानिन, हो मैले माया गर्न जानिन। काँडा राख मन भरे बाहिर फूल छर्न जानिन, हो मैले माया गर्न जानिन।
जियर कल्याण, यसरी बित्दै गए मेरा दिनहरू। मलाई पाएर हेमन्त खुसी थियो र उसलाई पाएर म हामी एक अर्कोमा हराइसकेका थियौँ। समय बित्दै गयो, हेमन्त विदेशको यात्रामा निरन्तर गइरहन्थ्यो कहिले जान्थ्यो कहिले आउँथ्यो। उसको बारेमा नाना किसिमका कुराहरू गर्थे। बिहे गरेर उसले श्रीमती गाउँमा राखेको छ भन्थे। तर जे जस्तो भए पनि मैले अरूको कुरालाई एक कानले सुन्ने र अर्को कानले उडाउँदै गइरहेकी थिएँ, किनकि ऊ मलाई यति माया गर्थ्यो। माया नपाएकी एउटी गरिब केटी म उसको मायामा हराइसकेकी थिएँ। कुरा 2060 सालको माघ महिनाको हो। माघ महिनाको पारिलो घाम बाहिर छतमा बसेको बेला हेमन्तले मलाई भन्यो, उषा, मलाई फेरि दुबई जानुपर्ने भयो। मैले भने, अहिले किन जाने तपाईँ? तपाईँलाई थाहै छ म आमा बन्दैछु। त्यो पल उसले भने, उषा, एक हप्ता त अनि म आइहाल्छु नि। त्यो दिन ऊ मलाई लिएर एम्बेसी गयो र भिजा अप्लाई गर्यो र 2060 सालको माघको 23 गते ऊ उड्यो नेपालबाट दुबई। म काममा त्यति जाँदैन थिएँ किनकि हेमन्तलाई त्यति काम मन पर्दैन थियो। हेमन्तले पढ भन्थ्यो, म पढाइमा व्यस्त हुन्थे, जसले गर्दा मेरो पढाइ अझ राम्रो भएको थियो। बच्चा भएपछि उसले एउटा साङ्गीतिक एल्बम निकाल्ने कुरा गरेको थियो मेरो स्वरमा। यसरी ऊ त्यो पटक दुबई उड्यो। उडेको तेस्रो दिनमा उसले मलाई फोन गरेर भन्यो, उषा, तिमीले एबोर्सन गर। उसले फोनबाट यही भनेको थियो। टेर्कल्याम, त्यो दिन म छक्क परेको थिएँ। सधैँ माया गर्ने उसले दुबई उडेको तेस्रो दिनमा फोनबाट किन यसरी अर्डर गर्यो? त्यो पल मैले भनेको थिएँ, एभर्सन होइन, के भन्दै हुनुहुन्छ तपाईँ? त्यो पल उसले फोनमा भनेको थियो, मैले भनेको कुरा तिमीले मान्नै पर्छ उषा। हेर, म यहाँबाट फेरि मलेसिया पुग्नै पर्ने भयो। 4-5 महिना मेरो यताउता गर्दै बित्छ। धेरै ठुलो बिजनेस हातमा आएको छ। बिजनेस छोड्ने कुरा पनि त भएन। प्लिज, तिमीले एभर्सन गर्नै पर्छ। मैले पैसा पठाइदिएको छु। भोलि दिउँसो तिर ब्याङ्क जानु र पैसा झिक्नु, एभर्सन गर्नु। साथीहरूलाई लिएर गए भइहाल्छ। केही अप्ठ्यारो पऱ्यो भने म पनि डक्टरलाई फोन गरौँला। तर तिमीले गर्नै पर्छ। डियर कल्याण, त्यो रात मैले आमा भएर सोचेँ, धेरै सोचेँ। अर्को दिन फेरि उसले फोन गर्यो र फोनबाटै अनुरोध गर्यो, हात जोड्यो, फोनमै रोयो। उसको मायामा पागल भइसकेकी म उसले जे चाहन्छ त्यही गर्ने इच्छा जाग्यो, किनकि उसले मलाई त्यति धेरै माया दिएको थियो। र अन्त्यमा मैले उसले भनेअनुसार एभर्सन गरेँ र 1-2 महिना रेस्ट गरेँ। त्यसपछि म आफ्नो पढाइमा तल्लीन थिएँ र यसरी समय बित्दै जाने क्रममा कहिले मलेसियाबाट, कहिले सिङ्गापुरबाट र कहिले दुबईबाट उसले मलाई फोन गर्थ्यो, सधैँ सोध्थ्यो। र गर्दा गर्दै बिस्तारै बिस्तारै उसले फोन गर्ने क्रमलाई घटाउँदै गयो। म त एउटा पढ्ने केटी, जागिर पनि त्यति गर्दैन थिएँ, काम पनि कम भइसकेको थियो। उसलाई फोन गर्दा ऊ कहिले भेट्दैन थियो र इमेल गर्दा 10 पटक इमेल गर्दा एक पटक मात्र रिप्लाई आउँथ्यो। र समय बित्दै गयो तर ऊ नेपाल पनि आएन। 2061 सालको कुरा हो। एकजना चिनेको मानिसले मलाई भन्यो, हेमन्त आएर गयो, तिमीले थाहा पाएनौ। त्यो पल म पहाडबाट खसे जस्तो भए। डियर कल्याण, हेमन्त आएर मलाई नभेटेर गयो। म त्यो रात रोएँ र सोचे, अर्को रात म ऊ बसेको ठाउँ जान्छु, उसलाई पत्ता लगाउँछु। र त्यो रात म उसको यादमा यति रोएँ, सायद जिन्दगीमा त्यति धेरै कहिल्यै रोएकी थिएन, बस कहिल्यै। यसरी ऊ नेपाल आएर मलाई नभेटेर दुई पटक फर्किसकेको कुरा थाहा पाएपछि म पागल जस्तै ऊ बसेको ठाउँसम्म पुगे। तर ऊ बसेको ठाउँमा पुग्दा ऊ त्यहाँबाट अर्को ठाउँ सरेको थाहा पाए र त्यो दिन पत्ता लाउन सकेन। अर्को दिन साथीलाई लिएर गए र ऊ बसेको ठाउँबाट ऊ अर्को ठाउँ सिफ्ट भएको ठाउँ पत्ता लाग्यो र त्यहाँको फोन नम्बर पनि लिए र फोन गर्दा त्यहाँ अर्को कुनै नारी स्वरले फोनमा कुरा गरेको देख्दा म सँग भए। कतै उसको श्रीमती त होइन र त्यसपछि मैले साथीलाई फोन गर्न लगाएँ नभन्दै उसको पहिलेको श्रीमती रहेछ, गाउँबाट सहर ल्याएको, तीनजना छोरा भइसकेका रहेछन् उसका। धेर कल्याण, कसरी घात गर्न सक्छन् मान्छेहरूले मान्छेलाई। कति मिठा सपनाहरू बाँड्ने र कति मिठा मिठा कुरा गर्ने उसले आज मलाई धोका दियो। र त्यसपछि म ऊ बसेको ठाउँमा पुगे। त्यहाँ पुग्दा त त्यस आइमाईले मलाई तथानाम गाली गर्दै भन्न थाले, मेरो लोग्नेलाई खोज्ने, उल्टा फोन गरेर मसँग फोनमा झगडा गर्ने, म तँलाई छोड्दिन कुकुर नै भन्दै ऊ मलाई पिट्न आए। मलाई लाज लाग्यो। त्यो दिन म साथीसँग रुँदै फर्के। ढेर कल्याण, त्यो दिनदेखि मैले बारम्बार कोसिस गरिरहेको छु हेमन्तलाई भेट्न, तर उसलाई भेट्न सकेको छैन। एउटा रेस्टुरेन्टमा काम गर्ने केटी भनेर उसले मलाई धेरै हेप्थ्यो, मैले धेरै सहे। उसले सधैँ भन्थ्यो, त एउटा रेस्टुरेन्टमा काम गर्ने केटी होस्, तेरो बढी हैसियत के छ। ऊ सधैँ यस्तै भन्थ्यो। उसले मलाई धेरै हेप्यो र हेप्दा हेप्दै उसले मलाई बिजोग बनायो। उसलाई फोन गर्छु, ऊ कहिले भेट्दिन, कहिले आउँछ कहिले जान्छ थाहै हुँदैन। ऊ त्यहाँबाट पनि ललितपुरतिर सरिसकेको छ, ललितपुरको सातौँ बाटोमा बस्छ। अहिले ऊ कहिले आउँछ कहिले जान्छ थाहै हुँदैन। मेरो जिन्दगी यस्तै हो। मैले फेरि रेस्टुरेन्टमा काम गर्न थालेकी छु। लाग्छ जिन्दगी यस्तै हो हेमन्त। तिमीले आँसु पुछेका यी नरम हात सम्झन्छु, आज आफ्नै आँखा घोचे जस्तै लाग्छ। तिमीले ढाडस दिएका हात सम्झन्छु, पहाडले थिचे झैँ लाग्छ। तिमीले मेरो पीडाको पुस्तकालयबाट धेरै कुरा लियो, म तिमीभित्र लहराउँदै गए। तिमीलाई एउटा पहरा सम्झेर तिमीमा फुल्दै गए, तर तिमीले यसरी घात गर्यो। भन्छौ रे मैले उसलाई चिन्दैन, पैसा दियो भने त्यस्ता केटीहरू कति आउँछन् कति, ऊ पैसामा बिकेकी केटी हो, यस्तै भन्छौ रे। सोच त मेरो माया नपाएर रोएको दिन तिमीले मेरो खुट्टा ढोकेको थियो, त्यही ढोकेको निधारलाई आफ्नो स्वाभिमान सम्झेर तिमी हिँडिरहेका छौ हेमन्त। तिमीले धेरै ठुलो घात गर्यो मेरो जिन्दगीमा, तिमीलाई एक दिन अवश्य पछुताउनु पर्नेछ, किनकि म जस्ता केटीहरू त तिमीले रेस्टुरेन्टमा धेरै पाउँछौ होला, तर मेरो जस्तो हृदय तिमीले पाउन सक्दैनौ, किनकि हरेक चम्कने वस्तु हिरा हुन सक्दैन हेमन्त, बस हिरा हुनै सक्दैन।
आँसु यस्तो